यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही माघ 18 गतेका लागि संघीय संसदको अधिवेशन आह्वान। आगामी जेठ 2-4 गतेसम्म काठमाण्डुमा सगरमाथा संवाद आयोजना गर्ने सरकारको घोषणा। अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायबाट संचालित अस्पतालसँग सहकार्य गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव। टर्कीको एक होटेलमा आगलागी हुँदा कम्तीमा 66 जनाको मृत्यु। र प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेटमा मध्य प्रदेश विरूद्ध बागमती प्रदेशको 7 विकेटको जीत।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्री परिषद बैठकको सिफारिशका आधारमा राष्ट्रपति पौडेलले यही माघ 18 गते शुक्रबार दिउँसो 1 बजे संसदको हिउँदी अधिवेशन आह्वान गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ। अन्तर्राष्ट्रिय हिमनदी वर्ष 2025 अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ 2-4 गतेसम्म काठमाण्डुमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। संवाद कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका बारेमा जागरूकताका साथै विश्व समुदायको ध्यान केन्द्रित गर्न संवाद कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उल्लेख गर्दै सगरमाथाले विश्वमा चिनिएको नेपालबाट सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको र सबैले मिलेर यसलाई फलदायी बनाउनु पर्ने पनि बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले पर्यापर्यटन, खाद्य सुरक्षा, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण लगायत महत्वपूर्ण र साझा सवालहरूमा विश्वकै ध्यान आकर्षण गरी जोखिम न्यूनीकरणका लागि सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्नु परेको बताउनुभयो। कार्यक्रममा उप प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपाल स्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा 294 बमोजिम आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसेर कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो। कार्यक्रममा सहभागी उद्यमी र विज्ञहरूले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदान प्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरू उत्साहित भएको बताउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा संचालित अस्पतालहरूसँग सहकार्यको प्रस्ताव गरेको छ। प्रहरी महानिरीक्षक तथा सेनाद्वारा संचालित स्वास्थ्य संस्थाका प्रमुखसँग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गर्नुभएको हो। मन्त्री पौडेलले संघीय अस्पतालहरूमा शिफ्ट थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको बताउनुभयो। उहाँले स्वास्थ्य बीमा कार्यक्रम सुरक्षा निकायको अस्पतालमा प्रभावकारी बनाउने बारे सुझाव दिन समेत आग्रह गर्नुभयो। सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापनका लागि आवश्यक खाका तयार पार्न अतिरिक्त सचिव डाक्टर टंक बारकुटीको नेतृत्वमा गत साता मन्त्रालयले कार्यदल बनाएको छ। यसैगरी मन्त्री पौडेलले आपतकालीन अवस्थामा नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सहयोग गर्न सेनासँग आग्रह गर्नुभयो। बैठकमा प्रहरी महानिरीक्षक वसन्त कुँवर तथा सेनाका उच्च अधिकारीको सहभागिता रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलविद्युतका क्षेत्रमा लगानी गर्न दात्री निकायलाई आग्रह गर्नुभएको छ। दात्री निकायका प्रमुख एवं प्रतिनिधिसँग आज भएको छलफलमा मन्त्री खड्काले आगामी दिनमा सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो। विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको माथिल्लो अरूण जलाशयुक्त आयोजना, एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको दूतकोशी जलाशयुक्त आयोजना समयमै निर्माण हुने मन्त्री खड्काको विश्वास थियो। छलफलमा एसियाली विकास बैंक, विश्व बैंक, जाइका, जीआईजेड, यूएसएआईडी, यूएनडीपी लगायत दात्री निकायका प्रमुख एवं प्रतिनिधिले ऊर्जा क्षेत्रको विकासमा निरन्तर सहयोग रहने बताउनु भएको थियो। गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताउनु भएको छ। आज उदयपुरको बेलका नगरपालिका स्थित सप्तकोशी नदी कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय देशभर विपदले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै सरकारले आगामी वर्ष अगाडि नै जोखिमयुक्त क्षेत्रको पहिचान गरी जोखिम न्यूनीकरणका काम गर्ने बताउनुभयो। पछिल्लो समय सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिम दिशातर्फ सोझिएर उदयपुरको बेलका नगरपालिकातर्फ तीव्र रूपमा कटान गर्न थालेपछि उदयपुर र सुनसरी जिल्लाका 20,000 स्थानीय त्रसित भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता सरकार नभई जनतासँगको सम्बन्ध विस्तार रहेको बताउनु भएको छ। चितवनमा आज पत्रकारसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले वर्तमान सरकार 2084 सालको आम निर्वाचनसम्म गइदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र आशावादी रहेको स्पष्ट पार्नुभयो। धनुषा तथा सिराहा जिल्लाका 25,000 हेक्टरमा सिंचाई सेवा प्रदान गर्दै आएको कमला सिंचाई आयोजनाले नहरको विस्तार गरेसँगै अहिले 38,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। आयोजनाका लक्षित क्षेत्रका किसानहरू सुखायाममा पनि सिंचाई सुविधा पाएपछि थप लाभान्वित भएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
सुक्खाको समयमा कमला सिंचाई आयोजनाले आफ्नो क्षेत्र विस्तार गरेपछि आयोजनाको कमाण्ड क्षेत्र विस्तार भएको छ। धनुषा र सिराहा जिल्लाको 25,000 हेक्टर कृषि योग्य भूमिमा सिंचाई गर्दै आएकोमा कमला सिंचाई आयोजनाले नहरको विस्तार तथा सुधार गरेपछि दुई जिल्लाका 38,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। कमलाको कार्यालय रहेको पोर्ताहादेखि भारतको सीमा नाकामा पर्ने प्रवाहसम्मका किसानहरू थप सिंचाई सुविधाले लाभान्वित भएका छन्। को प्रवाहका अगुवा किसान सुजित मिश्र:
धेरै सुविधा भइरहेछ, पानी चाहिँ सालमा तीन चोटी अहिले आइरहेको छ। धान खेतीको लागि, गहुँ र तरकारी बालीको लागि पोर्ताहादेखि लिएर बोर्डरसम्मको किसानहरूको पानी उपलब्ध भइहाल्छ।
आयोजनाको सिंचाई अवस्थाका विषयमा कमला सिंचाई व्यवस्थापन कार्यालय पोर्ताहाका कार्यालय प्रमुख वीरेन्द्र कुमार यादव:
जति बेला यो सिस्टम डिजाइन भयो त्यति बेला 12,500 धनुषातिर र 12,500 सिराहातिर गरी जम्मा चाहिँ 25,000 हेक्टरको लागि यो संरचनाहरू चाहिँ निर्माण भएको। निर्माण भइसकेपछि बीचमा केही छुटेका पाठहरू, त्यहाँका किसानहरूको सक्रियता, नयाँ नहरहरू थपियो र केही मूल नहरबाट निस्केका उपसखाहरू थपेको कारणले हामीले गत वर्ष विभागबाट अध्ययन गराउँदा दुई तिर गढी जम्मा 38,000 हेक्टर चाहिँ क्षेत्रफल अहिले अवसर देखिन्छ। हाम्रो
कतिपय सिंचाई आयोजनाले तोके अनुसारको क्षेत्रमा सिंचाई दिन नसकेको बेलामा कमला सिंचाई आयोजनाले लक्ष्य भन्दा बढी कसरी सिंचाई सेवा दिन सक्यो भन्ने जिज्ञासा पुनः कार्यालय प्रमुख यादव:
यो हिउँदमा वर्षा नभएको अवस्थामा पनि हामीले पुछार समय धनुषामा पनि हाम्रो प्रवाहसम्म पनि पानी पुगेको छ। त्यसै गरी हाम्रो सिराहामा पनि पुछार समय पानी हाम्रो दुई तिरै गरेर जम्मा 25,000 हेक्टरमा चाहिँ सिंचाई सुविधा यो हिउँदे बालीको लागि चाहिँ पुगिरहेको छ। सबैतिर एकैचोटि पानी पुग्दैन, आलो पालो गरेर चाहिँ पानी सञ्चालन गरेको छौँ।
आगामी दिनमा आयोजनाले थप सेवा विस्तार गर्दै जानुपर्दछ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भइरहेको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिका सदस्यहरू बीचमा सहमति जुटेको छ। समितिको आज बसेको बैठकमा समितिका सदस्यहरू रमेश रिजाल, डोल प्रसाद अरियाल, रमा कोइराला र हेमराज राई लगायतले विद्युतीय माध्यमबाट व्यापार गर्दा क्रेताको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले विक्रेताको दायित्व क्रेतालाई हानि नहुने खालको बनाउनु पर्नेमा जोड़ दिँदै सांसदहरूले साना तथा मझौला उद्योगीलाई पनि विधेयकले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। अनलाइन माध्यमबाट अर्डर गरिएको सामान भने जस्तो नपाए फिर्ता गर्ने व्यवस्थालाई कानूनी रूपमै सुनिश्चित गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिमा सहमति जुटेकाले मन्त्रालयसँग पुनः एकपटक छलफल गरेर समितिबाट पारित गरिने जानकारी गराउनुभयो। केही दिनदेखि घाम नलागेको र हुस्सू बढ़ी लागेकाले विपन्न र ज्येष्ठ नागरिकलाई लक्षित गरी नवलपरासी प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिले विपन्न समुदाय र ज्येष्ठ नागरिकको घर दैलोमै पुगेर न्यानो लुगा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष यादव र उपाध्यक्ष मानकुमारी चौधरी लगायतका वडा तहका जनप्रतिनिधिहरू न्यानो लुगा बोकेर गाउँ बस्तीमा पुगेका हुन्। अत्यधिक चिसोले ज्येष्ठ नागरिक लगायत प्रभावित भएका कारण विभिन्न वडाहरूमा न्यानो लुगाहरू कम्बल बाँडिएको र सबै वडामा आवश्यकता अनुसार न्यानो लुगा वितरण गरिने अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो। पर्सा जिल्लामा स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने अभियान शुरू भएको छ। जिल्लाका सरकारवालाहरू सम्मिलित बैठकले पर्साका सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सेवा सरल र पारदर्शी बनाउने तथा अस्पतालहरूले लिने शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अरियालले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2081 मस्यौदामा एआईका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनु भएको छ। संचार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यक पर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाउनुभयो। एनहब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझाव सहितको कार्यपत्र प्रस्तुत गर्दै एआईको भविष्य, चुनौती र अवसरबारे स्पष्ट भएर नीति तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभयो। एआई सम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानकर्षण गराउनु भएको थियो। छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन अब सरकारवाला माझ पुग्ने बताउनुभयो। अहिलेसम्म विज्ञहरूको सुझाव दिएको र अब छिट्टै सरकारवाला माझ मस्यौदाका विषयमा छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले एआई नीति सबैको आवश्यकता र चासोको विषय भएकाले प्रभावकारी नीति बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो। त्यस्तै मन्त्रालयका सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुलीले एआई क्षेत्रलाई अटोनोमस बडीको रूपमा लानुपर्ने बताउँदै जनस्तरबाट प्राप्त सुझावको भावना अनुरूप नीति तयार पारिने बताउनुभयो। पर्सा जिल्लामा चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि यस क्षेत्रमा जंगली हात्ती, धुर्वे देखिएकाले साँझ 5 बजेपछि यात्रा गर्दा समूहमा मात्र गर्न निकुञ्जले आग्रह गरेको छ। सड़क छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। टर्कीको बोलुस्थित ग्राण्ड कार्टल होटलमा आगलागी हुँदा कम्तीमा 66 जनाको मृत्यु भएको छ। 12 तले होटलमा 234 जना मानिसहरू रहेका बेला घटना भएको हो। घटनामा 50 भन्दा बढ़ी मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। होटलको भान्साबाट सल्किएको आगो पूरै होटलमा फैलिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गर्नुभएको छ। अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गराउने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो ठूलो निर्णय भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठनमा रहेर अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताउनुभयो। ट्रम्पले विश्व स्वास्थ्य संगठनका केही अधिकारीहरूले नै अमेरिका फिर्ता जाओस् भन्ने चाहेको र अब आगामी दिनमा के हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो। इण्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी बीएनपीबीले मध्य जावा प्रान्तमा अवस्थित पेकानलोङ रेजेन्सीमा आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 16 जनाको मृत्यु र 10 जना अझै बेपत्ता रहेका बताएको छ। सोमबार रातिदेखि मंगलबार बिहानसम्म भारी वर्षाले पेटुङ क्विनो उपजिल्लामा अचानक बाढ़ी र हिम पहिरो निम्त्याएको हो। उद्धार कार्य जारी रहेको छ। अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा उत्पादित चिया निर्यातको प्रमुख भन्सार बिन्दु मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको 6 महिनामा चिया निर्यात 55.70% वृद्धि भएको छ। कार्यालयका अनुसार साउनदेखि पुषसम्ममा 2,95,90,37,000 रुपियाँ बराबरको चिया निर्यात भएको हो। सो अवधिमा 11,232.27 मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कणेलले जानकारी दिनुभयो। गत आर्थिक वर्षको सोही अवधिमा 1,90,05,06,000 रुपियाँ बराबरको चिया निर्यात भएको थियो। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गर्ने हो भने भारतमा माग बढेकोले चियाको निर्यात अझै बढ्न सक्ने चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। सोही नाका भएर चालू आर्थिक वर्षको पुष मसान्तसम्म अलैंचीको निर्यात 16.7% बढेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनु भएको छ। अर्थ मन्त्रालयमा मंगलबार आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो। सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पुँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताउनु भएको थियो। चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा नेपालले 7,23,58,13,00,000 रुपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत पुष मसान्तसम्ममा 8,22,37,05,00,000 रुपियाँ बराबरको वस्तु आयात हुँदा 98,78,92,00,000 बराबरको वस्तुहरू निर्यात भएका छन्। गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात 31.78% बढ्दा आयात 7% वृद्धि भएको छ। यस अवधिमा व्यापार घाटा 4.38% बढेको छ। नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ। यस अवधिमा भारतसँगको मात्र व्यापार घाटा 4,29,14,00,000 बराबर पुगेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला 1,100 रुपियाँले बढेको छ। सोमबार प्रतितोला 1,57,000 किनबेच भएको छाप भएको सुन मंगलबार 1,58,100 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार मध्य प्रदेश विरूद्ध 7 विकेटको जित निकालेको छ। जितसँगै 3 खेलमा 4 अङ्क जोडेको बागमती समूह भीबाट सुपर फोरमा प्रवेश गरेको छ। कोशी प्रदेशको भने सुपर फोरको सम्भावना समाप्त भएको छ। समान अङ्क भए पनि बागमतीले कोशी प्रदेशलाई नट रनरेटमा पछि पारेको हो। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा 41 रनको लक्ष्य बागमतीले 6.4 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश विरूद्ध 9 विकेटको जित दर्ता गरेको छ। जितसँगै 3 खेलमा 4 अङ्क जोडेको आरबीले समूह बीबाट सुपर फोरमा स्थान पक्का गरेको छ। पहिलो पराजय बिहोरेको कोशीको पनि 4 अङ्क नै छ। यसअघि मध्य प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो। कोशीले बागमती र मधेसलाई हराएको थियो। धनगढ़ी स्थित फाल्फा क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको 37 रनको लक्ष्य आर्मीले 4 बल बाँकी रहँदा 1 विकेट गुमाउँदै पूरा गर्यो। एनफायु 16 युथ लीग अन्तर्गत मंगलबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लब विरूद्ध 13-0 एकतर्फी जित दर्ता गरेको छ। जितसँगै एपीएफले 7 खेलमा 17 अङ्क जोडेको छ। 7 खेलमा पराजित आर्मी अङ्कविहीन छ। सातौं बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन सन्दीप पुलामीले 5, अविनाश वाइवाले 3, प्रेम बहादुर खरेलले 2 तथा रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले समान एक एक गोल गरे। मंगलबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले एएफसी कुमलटार विरूद्ध 5-1 जित निकालेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ। आचार संहिता विपरीत कार्य गरेकाले सन्दीपलाई कार्यवाही गरिएको क्यानका प्रवक्ता छुब्बी लामाले जानकारी दिनुभयो। गत साता जनकपुर र वीरगंजमा सम्पन्न भएको जे ट्रफी पुरुष एलिट कपका दौरानमा एम्पायरको निर्णय चित्त नबुझेको भन्दै सन्दीपले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका थिए। सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगिता मध्ये एक खेल खेल्न पाउने छैनन्। सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सू कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 23.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.6 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 22.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही माघ 18 गतेका लागि संघीय संसदको अधिवेशन आह्वान। आगामी जेठ 2-4 गतेसम्म काठमाडौँमा सगरमाथा सम्वाद आयोजना गर्ने सरकारको घोषणा। सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायबाट सञ्चालित अस्पतालसँग सहकार्य गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव। टर्कीको एक होटलमा आगलागी हुँदा कम्तीमा 66 जनाको मृत्यु। र प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेटमा मध्य प्रदेश विरूद्ध बागमती प्रदेशको 7 विकेटको जित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।